نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير. سورة بقرة آیت نمبر 72 سے 82 تک ہم اس کی تفسیر کریں گے اور اس تفسیر کے اندر ہم انشاءاللہ ابھی تک جتنا کچھ بھی پیچھے ہوا ہے اس کو بھی دیکھیں گے کہ ایک قوم کے اتنے طویل قصے کے بعد اللہ سبحانہ تعالیٰ اسے نتیجہ کیا نکالتے ہیں. آپ کہہ لیجئے کہ ابھی تک جتنی آیتیں گزر چکی ہیں بنی اسرائیل سے متعلق, اس سبق میں اب ان کے رویوں کے نتائج کیا نکلتے ہیں اس کا تذکرہ ہے. واقعہ شروع ہوتا ہے بنی اسرائیل ہی کے پچھلے قصے سے جو ہم نے اپنے پچھلے سبق میں کور کیا تھا. آئیے ذرا میرے ساتھ رہیے گا آیتوں کے. آیت نمبر 72, اعوذ باللہ من الشیطان الرجیم وَإِذْ قَتَلْتُمْ نَفْسًا, اور جب تم نے قتل کیا ایک نفس کو, فَادَّارَأْتُمْ فِيهَا, پھر تم ایک دوسرے پر الزام دھرنے لگے اس کا. لفظ فَادَّارَأْتُمْ آپ کو بالکل ایک نیا لفظ دکھ رہا ہے. عربی زبان میں دال را حمزہ اس لفظ کا روٹ ہے. اس کے دو معنی آپ لکھیں گے. نمبر ایک, ہٹانا, اپنے سے دور کرنا. یعنی کسی لفظ کو پڑھتے وقت اگر ہم اس کے اصل میں چلے جائیں تو بہت زیادہ امید ہوتی ہے کہ ہم اس لفظ کی روح کو پا جائیں. کیونکہ دیکھیے کہ زبان جو ہوتی ہے نا, یہ مختلف الفاظ کا مجموعہ ہے. جیسے مثلا آپ دیکھیے کہ لفظ اسلم لکھیں گے تو اس میں پی تو نہیں آئے گا نا, رائٹ. اسی طرح امجد میں آپ کہہ دیجئے کہ شین تو نہیں آئے گا نا. بالکل اسی طرح جو روٹ ورڈ اور اس کا جو اصل بیچ میں معنی ہوتا ہے اس کو سمجھ جائیں تو بات بہت اچھی طرح سمجھ آتی ہے. پہلے تو آپ دیکھیں کہ فَادَّارَأْتُمْ کا لفظ کبھی اردو میں سنا؟ آپ کہیں گے کبھی بھی نہیں سنا. حالانکہ میں آپ کو جب بتاؤں گی تو انشاءاللہ آپ کو بہت سارے لفظ اس سے آتے ہوں گے. مثلا آپ نے کبھی سنا کہ خاطر مدارت کرو؟ دائرے کا لفظ سنا کبھی آپ نے؟ یہ وہی لفظ ہے. تو در ان کا لفظی معنی ہوتا ہے دور کرو. کھانا سامنے رکھا ہوا ہے تو آپ کیا کہتے ہیں؟ اٹھا کر آپ لیجئے. آپ اٹھاتے ہیں, آپ کہتے ہیں آپ لیجئے, ڈش کو آگے سے آگے کرتے ہیں. ہم اس کو اپنی زبان میں کیا کہتے ہیں؟ خاطر مدارت. تو یہی معنی بنتا ہے, کھانے کو اپنے سے دور کیا جاتا ہے. لیکن جیسے کہ یہاں آپ دیکھ رہے ہیں اس دا را تم, تم اس کو دور کر رہے تھے, تو اس سے مراد کیا ہے؟ الزام کو اپنے سے دور کرنا اور اپنے آپ کو بے گناہ ثابت کرنا. جب بھی کسی کے اوپر الزام لگتا ہے تو اکثر لوگوں کی خواہش کیا ہوتی ہے؟ کہ میرا نام نہ آئے اور دوسرے کا آ جائے. تو اپنے سے الزام دور کرنا اور دوسرے پر انگلی اٹھانا. ذرا اس جملے کو سنتے اور بولتے وقت ہم بھی اپنا جائزہ لیں, کیا میری یہ عادت تو نہیں ہے؟ اللہ معاف کرے, اکثر لوگوں کی تو عادت ہی بن گئی ہے کہ ابھی بات بھی پوری نہیں ہوتی اگلے کی تو الزام لگائیں گے بچوں پہ, شوہر پہ, گھر کا ماحول اور شہر اور روڈز اور بسیں. مثلا دیر سے کیوں آئے؟ بسیں نہیں تھیں. جلدی کیوں آ گئے؟ یہ نہیں تھا. عموماً دیکھیے کہ انسان اپنی, ایون صبح دیر سے اٹھے نا تو ہم کہتے ہیں رات کو بچوں نے اتنا تھکایا فجر نکل گئی. شوہر اتنی دیر سے آتے ہیں کھانا دیتے ہوئے, سمیٹتے سمیٹتے دو بج جاتے ہیں اس لیے میری فجر نہیں آتی. تو یاد رکھیے کہ کچھ لوگ عام طور پہ, اپنے آپ کو اگر میں بھی چیک کروں اور آپ بھی, تو عموماً اپنی ہر ناکامی کا الزام اپنے ارد گرد والوں کو دے رہے ہوتے ہیں اور اپنی محرومیوں کا الزام اللہ سبحانہ تعالیٰ کو دیتے ہیں. اس نے دیا ہی نہیں, کیوں پیدا کیا ایسے گھر میں؟ کسی عالم کے گھر میں پیدا کر دیتا, ایسا شوہر دے دیتا جو دیندار ہوتے یہ ہوتے. تو فدارا تم میں دوسرے پر الزام دینا. اب آپ دیکھیے کہ لفظ نا ادرا, اسی طرح اردو میں آپ نے ایک لفظ سنا تدارک, تدارک کرنا کسی چیز کا, اس کو ہٹانا, وہ بھی لفظ اسی میں ہے. تدرا کی صورت میں جب یہ آتا ہے نا تو مراد کیا ہوتا ہے؟ کہ وہ شخص جو لڑائی کے لیے پہلے سے ہی تیاری کر چکا تھا. مطلب کیا ہے اس وقت؟ واقعہ بکرا یعنی سورت کے اندر ہم جو واقعہ پڑھ رہے ہیں اسی کا قصہ ہے, اور اب یہاں اسی کی آخری آیت اس رکوع میں آ رہی ہے. بڑی دلچسپ بات ہے کہ واقعہ تو بیان ہو گیا پہلے, آیت سب سے اینڈ پہ کیوں آ گئی؟ وَإِذْ قَتَلْتُمْ نَفْسًا فَادَّارَأْتُمْ فِيهَا, اور جب تم ایک شخص کو قتل کر رہے تھے یا کر چکے. قتل تم کا لفظ ہے نا, اس کا مطلب یہ نہیں کہ قتل کرتے ہو, کرتے تھے, ماضی کا سیگا ہے. یقتلون نہیں آیا, وَإِذْ قَتَلْتُمْ تم نے کر لیا نفسن ایک نفس کو, نفس جہاں بالکل نکرہ میں آیا, فَادَّارَأْتُمْ پھر تم نے اس معاملے میں اختلاف کیا یا الزام ایک دوسرے پہ ڈالنے لگے. اس کا دوسرا معنی اختلاف کرنا بھی ہوتا ہے, کیونکہ جب الزام لگتا ہے نا تو پھر دوسرا ضرور اختلاف کرتا ہے. مثلا آپ شوہر کا نام لیں گی نا تو شوہر کہیں گے نہیں اس کا اپنا بھی قصور ہے. تو دو لفظ سمجھیے پھر لکھیں, درون کیا ہے اپنے سے الزام ہٹا کے دوسرے پہ لگانا, اور اس طرف کیا ہوا دوسرے نے آپ سے اختلاف کر دیا, میں تو نہیں کر رہی. تو یہاں تدارہ کے اندر جو تا ہے وہ ضم ہو گئی, اصل میں ایک دار ادھر ہمیں دکھ رہی ہے. تو کیا پتہ چلا کہ تم میں ایک دوسرے پر اس پر الزام لگا رہے تھے. اچھا یہاں بڑا خوبصورت جملہ ہے تدارتم, عربی زبان میں جب دال اور تا جمع ہوتے ہیں نا تو تا بھی دال میں جھک جاتی ہے. یہ جو دال کے اوپر شد ہے نا, دلچسپ بات ہے جس کو یاد رہے لکھ لے, نہ رہے تو کوئی بڑی بات نہیں. یہ جو دال کے اوپر شد ہے نا یہ دو دالیں نہیں ہیں, اب میرے ساتھ ساتھ لکھیں, ان میں سے ایک تا تھی, تدارو تھا لفظ, تا مٹ گئی چھپ گئی اندر تو دال میں بدل گئی. کیونکہ یہ دو مخرج ایسے ہیں کہ ان کو اکٹھا پڑھنا بڑا مشکل ہوتا ہے. آپ اردو میں بھی پڑھ کے کوئی لفظ دیکھیے گا کہ جس میں دال اور تا اکٹھے ہوتے ہو نا تو وہ پڑھا نہیں جاتا. تو پھر ادرا, اب ادرا کیا اصل میں اتدرا, اتدرا تا پہلے پڑھنی تھی دال بعد میں تو اس کو ادرا کہہ دیا گیا. خیر فیہا اس میں, ہا سے مراد کے اس معاملے میں, اس قتل میں یا اس جھگڑے میں جو ہوا. خیر واللہ مخرجن اور اللہ تعالی نکالنے والا تھا. مخرج مفعل کا وزن ہے, پیچھے بھی بات ہوئی اسم فاعل ہے. یہ کہنے کی بجائے کہ واللہ یخرج کہ اللہ اس کو نکالے گا, یعنی فعل کی صورت میں آنے کی بجائے اسم فاعل کیوں یوز کیا؟ کیونکہ مخرج کہہ کر بتا دیا کہ اللہ کو کوئی مجبور نہیں کرتا کہ وہ نکالے, وہ خود اپنی ذات سے ہی اس کام کو کرے گا. ٹھیک ہے, ممکنہ صورتیں بہت ساری ہیں اس کی, اخرج اللہ ما کنتم تکتمون یا یخرج اللہ ما کنتم تکتمون. ٹھیک ہے, لیکن یہاں بس یہ کہہ دیا کہ اللہ کرنے والا ہے, اللہ ول ڈو دس. ٹھیک ہے, یہ ایسے جیسے کسی کو آپ کہتے ہیں وہ درزی ہے. ٹھیک ہے, تو درزی لفظ سے آپ کو اس کا اسٹیٹس سمجھ آ جاتا ہے, اور دوسری طرف آپ کہتے ہیں کہ وہ کپڑے سی رہا ہے. آپ اس جملے پہ ذرا غور کریں, جو کپڑے سی رہا ہوتا ہے کہ ضروری ہے کہ وہ درزی بھی ہو؟ نہیں, آپ پر میں اپنے کپڑے سی سکتے ہیں لیکن ہم درزی نہیں ہیں, درزی خوبی ہے اس کی. تو مخرج خوبی ہے اللہ کی, بس اتنی بات سمجھ لیں. یعنی لفظ مخرج میں جو بات بنتی ہے وہ یا خرجو یا خرج اب نہیں بنتی. ماں کن تم تک تم ان جو تھے تم چھپاتے, کن تم کے لفظ کا ترجمہ لکھ لیں اپنے, بس ابھی بھی چھپا رہے ہو. دیکھیے وہی بات ہر سبق میں تقریباً یہ رول آ رہا ہے, بغیر گرامر پڑھے, انشاءاللہ آپ گرامر پڑھ جائیں گے جب دو تین سوارے آپ کے پورے ہوں گے. کانا یکونو کیا ہے؟ کسی کام کا مسلسل ہونا. میں شاید ہر سبق میں جملہ بولتی ہوں ماضی استمراری یا پاس کنٹینیوس ٹینس. اگر یہ لفظ ہوتا نا ماں تک تم ان تو تم نے ایک دفعہ چھپا دیا یا تم چھپا رہے ہو ابھی آگے چھپاؤ گے, لیکن ماں کن تم تک تم ان کا ترجمہ کیا بنے گا؟ تم ابھی بھی چھپا رہے ہو, تم آئندہ بھی چھپاؤ گے, پاسٹ کنٹینیوس ٹینس سمجھ لیجئے. تو سوال پیدا ہوتا ہے کہ یہاں تک تم ان سے کیا مراد ہے؟ پیچھے تک تم ان کا روٹ تو آپ نے لے لیا نا کتما سے, کتمانے حق اردو میں ہم بولتے ہیں حق کو چھپانا. تو کیا چھپانا تھا؟ تو نمبر ایک, یہاں پچھلے واقعے پہ اس بات کرتے ہوئے پتہ چل رہا ہے کہ یہاں اس سے مراد قتل کا وہ کیس تھا, یا قتل کر کے قاتل نے مقتول کو چھوڑ دیا. روایات میں آتا ہے کہ عامل نام کا ایک شخص جو تھا وہ قتل ہو گیا. اس کی بہت ساری ڈیٹیلز ہمارے پاس آتی ہیں جس سے قرآن نے نہیں ہمیں چھیڑا تو ہمیں بھی اس پہ بہت ساری بات کرنے کی ضرورت نہیں, لیکن جس دلچسپی کی خاطر اگر آپ یاد رکھیں تو ایک قتل ہوا تھا حضرت موسیٰ علیہ السلام کے دور میں, عامل نام کا تھا. بعض کہتے ہیں کہ چچا کا قتل بھتیجے نے کیا تھا, کیونکہ اس دور میں کچھ وراثت کا ایسا ایشو تھا کہ جس میں اگر وہ چچا مر جاتا تو اس کی وراثت اس بھتیجے کو ملتی. تو اس نے چچا کے مرنے کا انتظار کیے بغیر جلدی سے کریا کہ میں پہلے ہی لے لوں. یہ وہی بات ہے جس کو آپ کہہ سکتے ہیں کہ سونے کا انڈا دینے والی مرغی, تو سارے انڈے پہلے ہی لے لوں تو مرغی کا پیٹ پاڑا کہ اس میں بہت سارے انڈے ہوں گے تو وہ لے لیں گے. یہی بات تھی, بالکل یہی بات ادھر لگتی ہے کہ اللہ تعالیٰ نے اس قصے کو ہمارے سامنے دوبارہ رکھ دیا. کوئی کہتا ہے کہ نہیں یہ خود ہی ایک امیر شخص تھا, اس کا بیٹا تنخواہ وارث تھا, تو چچا کے بیٹوں نے یہ سوچا کہ اس لڑکے کو مار دیتے ہیں, کیونکہ اگر یہ بچہ مر گیا تو چچا کی جائیداد ہمیں مل جائے گی. बहरहाल कोई भी बात थी याद रखिए कि वो कहते हैं ना कि जन जर और हट, यानी दुनिया में ज्यादा कत्ल औरत और दौलत की वजह से होते हैं, तो इसमें दोनों ही बातें मिलती हैं। अल्लाह ताला कहते हैं कि तुम जो छुपाते थे, अब एक मानी तो इसका कुंतुम तख्तुमून से यही हुआ, कत्ल से मुराद है। तख्तुमून में एक और चीज भी है, अगर इसको वही कान या यकूनों से साथ लेते हैं तो क्या पता चलता है कि तौरात को छुपाते हैं। ये आयतें मदीना के यहूद के सामने उतर रही थी जो नबी सल्लल्लाहु अलैहि वसल्लम को बहुत अच्छी तरह जानते थे। आज के सबक में बहुत डिटेल से उस पर आयतें आ भी रही हैं आगे। यहाँ एक मानी ये है, तुम तौरात को छुपाते थे, छुपा रहे हो और छुपाते रहोगे, बट वल्लाहु मुखरिजुम मा कुंतुम तक्तुमून, अल्लाह उसको जाहिर कर देगा जो तुम छुपाते हो। क्या समझ आया कि हक को कोई छुपा नहीं सकता। आप मुझे बताइए, पुदीना को छुपा सकता है? आम और वो भी अनवर और टोल को छुपा सकता है? नहीं छुपा सकता ना। तो वो जिस रब ने पैदा किया उसका हक कौन छुपा सकता है? कोई नहीं छुपा सकता। ये बात दिलों को समझ आ जाए, लोग कभी इधर की उधर ना करें। लाख लोग छुपाएं अपनी आदत, खुल जाती हैं जब आपका वास्ता पड़ता है। रिश्तों से पहले जितनी मर्जी खूबियां बयान करें बेटियों की, लड़कियों की, जब असल में कुछ आता ही नहीं है, ससुराल में जाते ही खुल जाएगा कि अम्मा बा ने झूठ ही बोले थे। और लड़के की माँ ने जितनी मर्जी खूबियां बयान की हो, जब उससे वास्ता आएगा तो समझ आ जाएगा कि इसमें गुण नहीं है। तो याद रखिए, अपनी जिंदगी का एक असूल रखें इस आयत पे गौर करते हुए, हक बोलना है नहीं तो नहीं बोलना। झूठ बोलने से बहुत बेहतर है कि आप खामोश रहें, जरूरत ही कोई नहीं है बोलने की। क्या कर लेंगे आप दूसरों को मुलाकर, थोड़ी सी बात है। आप देखिए, बहुत सारे लोग झूठ क्यों बोलते हैं आपको पता है? दूसरों की नजरों में बड़ा बनना चाहते हैं। जब आपकी नजर में अल्लाह सुभान तआला बड़ा होगा ना, आप मुतमईन बैठे हैं। मसलन आप इसको अपने ऊपर लें, किसी की कोई चीज देखी नहीं अच्छी लगी, आप झूठी तारीफें करने की क्या जरूरत है? चुप रहे, आप चुप रहेंगे तो क्या कोई आपको कुछ कहेगा कि उन्हीं की तारीफ की? नहीं कहेगा। लेकिन अगर आपने झूठी तारीफ की और बाद में उसको पता चल गया कि ऊपर ऊपर से की थी, तो उसको ज्यादा बुरा लगेगा। कहते हैं एक चुप सौ सुख, बस खामोश रहो। यकीन करें, बंदा मुतमईन होके बैठ जाता है जब उसको ये यकीन आ जाता है कि अल्लाह ने ही जो कुछ करना है वही करेगा। करो क्या, फकुल नदरीबू हो, फिर कहा हमने मारो इसको। हु से क्या मुराद है? मकतूल। क्या मारो? बिबादी हा, इसका बास टुकड़ा। ये जो बिबादी हा के साथ जमीर है ना, हा को नीचे लिखिए, ये क्या है? गाय का टुकड़ा। गाय का गोश्त का एक टुकड़ा निकालो और इसको मुर्दे से जोड़ दो। क्यों होगा क्या इसे? कज़ालिका युहयिल्लाहु, इसी तरह अल्लाह जिंदा करेगा। अल मौता, मुर्दों को। अल मौता जो है ना, ये मैयत की जमा है। मैयत क्या होती है? एक मरावा शख्स, एक डेड बॉडी। तो मौता बहुत सारी डेड बॉडीज, बहुत सारे मरे हुए लोग, अल्लाह ताला मुर्दों को जिंदा करेगा। वह यूरीकुम, और वह दिखाएगा तुमको। या फिर देखिए, मुस्तकबिल आया यूरीकुम, अराकुम नहीं आ रहा, यानी फ्यूचर में भी अल्लाह सुबहान तला दिखाता ही रहेगा। क्या दिखाता रहेगा? आयात ही, अपनी आयतें। कैसी आयतें? इस तरह की अनयूजल बातें। मोजजे के मानों में इसको ले लीजिए कि मुर्दे को जिंदा कराना और मुर्दे के साथ ये सारी बातें होना, अल्लाह ऐसे वाकयात करता रहेगा। क्यों? लअल्लकुम ताकिलून, ताकि तुम अकल इख्तियार करो, ताकि तुम समझो, ताकि तुम गौर करो। इस आयत के अंदर बहुत कुछ है, चंद बातें आपके सामने रखती हूँ। पहला सवाल तो आप लिखिए इस आयत की तफसीर में कि वाकया पूरा गुजर चुका पिछले सबक में या पिछले रुकू में, और इस एक आयत के इधर आने की क्या जरूरत थी? क्या ऐसा नहीं होना चाहिए था? वह इस कतल तुम नफ्स फदारा तुम फीहा वल्लाहु मुखरिजुम मा कुंतुम तक्तुमून, और वह इस काला मूसा लिकौमिही इन्नल्लाह यामुरुकुम अन तज़बहु बकरा। राइट, पिछले सबक में ये आयत सबसे पहले नहीं आनी चाहिए थी। हम होते तो कहानी कैसे शुरू करते? तुम्हें पता है कत्ल हो गया और फिर उसमें ये हुआ, फिर अल्लाह ने मूसा से कहा कि इनसे कोई गाय ज़िबा करो। नहीं, यानी इसकी रीजन नोट करते हैं। वजह क्या? पहली बात है कि कातिल का पता लगाना एक सेकेंडरी इशू था। मैं अक्सर इस वाक्य पे तीन असबाब लिखाती हूँ साथियों को, आपको भी लिखा देती हूँ। आपसे कुछ सवाल पूछ सकता है कल, और आपका अपना भी माइंड क्लियर होना चाहिए कि کہ گائے کے واقعے سے کیا مراد ہے، گائے کا واقعہ ہمیں کیا دکھاتا ہے. تو نمبر ایک، اللہ سبحانہ تعالیٰ بنی اسرائیل کا ری ٹیسٹ لے رہے تھے. اب یہ آپ کی زبان ہے ری ٹیسٹ کی، جن کے ٹیسٹ مس ہوتے ہیں ان کو ری ٹیسٹ دینے ہی پڑتے ہیں، نہیں دیں گے تو مشکل میں، ان کی اپنی جان آئے گی. ٹھیک ہے، اب ہوا کیا کہ پیچھے جو واقعہ ہم نے پڑھا تھا نا، عجل، یاد ہے آپ کو، بچڑے کو پوجا اور پھر اس کو اللہ تعالیٰ نے پھر توبہ کا طریقہ بتایا کہ مارو اس کو، مار چکے تھے، پتا چل گیا کہ بچڑے کو ان سے مروا دیا. بٹ اللہ سبحانہ تعالیٰ ان کا دوبارہ ٹیسٹ لے رہا تھا کہ بچڑے کو اپنے ہاتھ سے جلانے اور ایک دوسرے کو قتل کرتے ہوتے دیکھ کر بھی کیا یہ لوگ ابھی بھی گائے کی محبت میں تو نہیں چور. ماحول کا اثر بہت تھا، مصری کلچر سے متاثر تھے. پہلی وجہ، ٹھیک ہے، تعظیم نکالنا چاہتے تھے. اور آپ کو پتا ہے جس چیز کو بندہ اپنے ہاتھ سے نکال دیتا ہے نا، وہ چیز پھر دل سے بھی نکل جاتی ہے. جیسے کچھ لوگ کہتے ہیں ہائے ٹی وی کے بغیر گھر چلتا نہیں ہے. مثال ہے ٹی وی ڈرامے، چینل، جادو کی پوٹلیاں، فلاں کی ٹولیاں، ان کے بغیر خبریں نہیں ہوتی، یہ نہیں ہوتی. آپ ان سے کہیں نا اپنا ٹی وی نکال دیں تو ان کو یہ گائے لگے گی، یہ کیسے ہو سکتا ہے، وہ کیسا گھر ہے جس میں یہ نہ ہو وہ نہ ہو. اب میں اس وقت ٹی وی کے نکالنے کی باتیں نہیں کر رہی، میں آپ کو مائنڈ سیٹ کی بات بتا رہی ہوں کہ بعض دفعہ کیا ہوتا ہے کہ ایک انسان ایک چیز کو ضروری سمجھ لیتا ہے تو وہ خدا ہی بن جاتی ہے. مثلا اگر آج آپ سے کوئی کہہ دے اپنے گھر سے فریج نکال لیں، تو کوئی یہ سوچے آج کے دور میں فریج کے بغیر کیسے گزارا ہوگا، تو آپ اس کو لگا لیجئے کہ آپ نے فریج کو اپنی پوری ضرورت سمجھ لیا. تو یہاں اللہ تعالیٰ یہ دیکھنا چاہتے تھے کہ گائے ابھی ان کی زندگی میں کہاں کھڑی ہے. دوسری وجہ کیا تھی کہ وقت کے ساتھ ساتھ بنی اسرائیل میں سے عقیدہ آخرت محو ہو گیا تھا. یہ بات بھی آپ دیکھیں تیسری چوتھی دفعہ آئی ہے ان تقریباً 70-80 آیتوں میں. وہ کہتے تھے کوئی نہیں مرنے کے بعد جینا ہونا، کوئی نہیں جیے گا. تو اللہ تعالیٰ ان کو مردے کو زندہ کروا کر یہ دکھا رہا تھا کہ ان اللہ علی کل شیء قدیر. یہ ایک وجہ ہو گئی. تیسری اور بالکل لیسٹ پرومیننٹ تھنگ تھی کہ یہ قتل بھی ہو گیا، اور قتل نے معاشرے میں بہت شور مچا دیا. اس طرح ہوتا ہے، اللہ نہ کرے اللہ ہم سب کی سوسائٹیز کو محفوظ رکھے جس کمیونٹی میں ہم بیٹھے ہیں، یا کسی کا قتل ہو جائے اور پتہ یہ چلے کہ پتہ نہیں کون تھے قاتل، کنہوں نے مارا، تو اس طرح ہوگا نا، پریشانی ہوگی نا. بس اللہ تعالیٰ ان تین چیزوں کا فیصلہ ایک واقعے سے کروا رہے ہیں. اور اس سے یہ بھی پتہ چلتا ہے کہ 3-in-1، بعض دفعہ ہماری زندگیوں میں جو واقعات پیش آتے ہیں نا تو اس کی ایک سے زیادہ وجوہات ہوتی ہیں. یہ آپ اپنے لیے عمل رکھیں. ہم کہتے ہیں یہ شادی ہوئی تھی، طلاق کیوں ہو گئی؟ ہماری آنکھ کیا دیکھتی ہے؟ گھر ٹوٹ گیا. لیکن اللہ ہمیں اس گھر کے ٹوٹنے میں سے دین کا جڑنا سکھانا چاہتا تھا. لاؤ اس بچی بچے کو دین پہ، لاؤ اس کو اللہ کے قریب. اور دوسری بات ہے آپ کو اللہ سے جوڑنا چاہتا تھا، آپ کا عقیدہ ٹھیک کرنا چاہتا تھا. چوتھی چیز آپ کو احساس دلاتا تھا کہ آپ نے نافرمانیاں تو نہیں کی اس معاملے میں، اس شادی میں اللہ کو ناراض تو نہیں کیا، اور اللہ آپ کو شاید آپ کے گناہوں کی سزا دے رہا ہے. تو ہمیشہ یاد رکھیے عقل مند وہ ہے جو سوچے، غور کیا کریں. واللہ ہی اگر چلتے چلتے آپ کے انگوٹھے پہ پتھر لگے اور تھوڑا سا خون نکل آئے نا تو وہاں سوچ میں پڑ جائیں، کیا کر کے آئی ہوں، کیا کرنے جا رہی تھی، کس کا دل توڑا، کون سی کمٹمنٹ کی تو نہیں نبھائی. یہ ہر وقت اپنے آپ کے اندر سوال جواب میں الجھے رہا کریں تو آپ کو پھر آئینے کی طرح اپنی غلطیاں دکھیں گی. ہم عموماً ان چیزوں سے بے نیاز ہوتے ہیں نا، تو شکوے اور رونے، ہم یہ کہتے ہیں یہ ہو گیا، بھئی آپ نے سوچا کیوں ہوا. مثلا اس وقت ڈاکٹر کا اپائنمنٹ ہے، اسی وقت کیوں ہے، یہ میرے ساتھ کیوں ہوا، اچھا اللہ چاہتے تھے آج کیا آئے میں نہ سنوں، اچھا آج میں نہ پڑھاؤں کوئی اور پڑھا دے، اس لیے آج مجھے اس وقت کہیں مہمان کو لینے جانا پڑ گیا. میں آپ کو سوچنا سکھا رہی ہوں. 24 گھنٹے میں شاید آپ کو 40 مرتبہ اپنی غلطیاں دکھیں گی. کبھی اللہ میں فوراً پکڑتا ہے، ٹیٹ فور ٹیٹ، تم نے ادھر کچھ کیا ادھر چھوڑ دو. بعض دفعہ اللہ 40-40 سال پرانے گناہ ہمارے سامنے لا کر ہمیں کسی چیز سے محروم کر دیتا ہے. کبھی ایک شخص نے اپنی بیوی کو ستایا ہوتا ہے، اس کی ناقدری کی ہوتی ہے، اللہ انتظار کرتا ہے 30-40 سال گزرنے دو، تیری بیٹی جب تیرے گھر واپس پلٹائی جائے گی تب تجھے پتا چلے گا میری بیوی بھی کسی کی بیٹی تھی، اور جب میں نے اس کو دکھ دیا تو اس کے باپ کو ایسے تکلیف ہوئی. انڈرسٹینڈ، زندگی میں سوچنے کی عادت ڈالیں. हर वक्त बोलना और हर वक्त गिले शिकवों में रहना ये दिल को बंद कर देता है। तो ये तीन वजूहात की बुनियाद पे था, तो ये वाकया इसलिए एंड पे रख दिया कि ये कोई इतनी बड़ी बात नहीं थी। दूसरी एक और वजह भी नोट करें कि इस आयत को आखिर में क्यों रखा गया, क्योंकि कुरान पाक का मिजाज कहानियां सुनाने का नहीं है। जिस तरह आप कहते हैं पहली किस्त, दूसरी किस्त, तीसरी किस्त, आज ये हुआ तो कल वो होगा, ऐसा नहीं अंदाज। बस अल्लाह सुबहान ताला एक काम कर देते हैं और बस कर देते हैं, बस उसके बाद आप आगे चल पड़ते हैं। तो यहाँ कोई स्टोरी तो सुनानी नहीं थी। तीसरी वजह इस आयत के एंड पे आने की कि कुरान की नज़र मकसद पर होती है, जज्बात नहीं बताता। अगर ये आयत पहले आती ना तो हम सब ने कहा ओहो, हम सब ने इस आयत को पढ़ खाए, कत्ल हुआ कि फिर हमें को किसी का कत्ल याद आ जाना था, फिर उस वक्त घर में रोना धोना याद आ जाना था। तो हमने वो सबक लेना नहीं था और अपने जज्बात को उभारना था। तो इस आयत को एंड पे इसलिए भी रखा कि डोंट बी इमोशनल, यानी जज्बातियत से बचाने के लिए इसको आखिर में रखा। और पांचवी बात बहुत अहम, बहुत बड़ी, पिछली आयतों में हमने देखा तो उन्होंने क्या कहा, अतत्तखिज़ुना खुजुआ, क्या तुम्हारा मजाक उड़ाता है। इधर अल्लाह ने एक बहुत बड़ी हकीकत बताई है, कत्ल अल्लाह की नज़र में छोटा गुनाह है, वक्त के रसूल के मजाक उड़ाने से। बात समझ आई? देखिए ना, अतीउल्लाह और अतीउर रसूल है ना, इसके बाद ही सारे अमल है ना। चूंकि इन्होंने रसूल का मजाक उड़ाया, अल्लाह को उस पर ज्यादा गुस्सा आया, उसका जिक्र पहले कर दिया और कत्ल का जिक्र बाद में किया। यही बात आप आगे पढ़ेंगे सूरह बकरा में ही, केवल फितना तो अशद्द मिनल कत्ल। ये जो तुम आज बहुत शोर मचाते हो कि हाय मुसलमान हम पे आ गए, तो ये जो परसिक्यूशन और फितने तुमने मुसलमानों के खिलाफ मक्का में उठाए हुए थे, उनका क्या बनेगा। तो बहरहाल एक और छोटी सी बात है, यहाँ कत्ल पे थोड़ी सी बात करती हूँ। अब इसमें से हम कुछ चीजें ले रहे हैं रैंडम, जो आप नोट करेंगे आपके फायदे की होंगी। बहुत डर रहे थे, हाय कत्ल कर दिया तो ये हो जाएगा वो होगा, लेकिन बिल्कुल वैसा ही हुआ। मैं उस स्टोरी को दोहराती नहीं, कैसे हुआ कैसे ढूंढा, लेकिन अल्लाह ने यतीम बच्चों के बाप की नेकी की वजह से वो गाय इनको बड़ी भारी कीमत में मिलवाई। सीधा सा हुक्म था गाय ज़िबा कर दो, कर देते। इन्होंने रंग पूछा, उसकी नस्ल पूछी, उसकी अक्ल उसकी शक्ल पूछी, करोड़ों में इनको वो गाय मिली, देनी पड़ी। टालना चाह रहे थे, टला नहीं, और ये हेजिटेंट थे, उर्दू में क्या बोलूंगी, हिचकिचा रहे थे इस काम से। अल्लाह ने बता दिया कि देखो अल्लाह का हुक्म मानकर नुकसान नहीं होता। सोसाइटी का इज़्तिराब दूर हो गया, स्ट्रेस खत्म हो गया, डिप्रेशन दूर हो गया। तो यहां एक अपने लिए अमल का नुक्ता लिखिए, इंसानियत को कल, आज और फिर कल सुकून कब मिलेगा, जब अल्लाह का हुक्म मानेंगे। आज दुनिया की नेमतों में डूबी हुई सोसाइटीज हैं पर बेचैन है, वजह अल्लाह के हुक्म नहीं मानती। वो सुरूर और वो नशा जो शराब में ढूंढा, गानों में ढूंढा, लस्ट में पढ़ के ढूंढा, मिला फिर कोई नहीं। वो मिलना था अला बिज़िक्रिल्लाहि तत्मइन्नल क़ुलूब। एक और साइड नोट कीजिए इस पे, अल्लाह सुबहाना ताला ने इनका एक मुआशरती मसला हल कर दिया, सोशल इशू खत्म हो गया ना। क्या पता चला कि अल्लाह सुबहाना ताला सिर्फ इबादात के तौर तरीके ही नहीं सिखाते, मामलात और मुआशरत के तरीके भी सिखाते हैं। ये अल्लाह सुबहाना ताला की सुन्नत है, रब जो है तो उसको हमारी हर चीज की फिक्र है। एक और चीज नोट कीजिए जो शायद आपने अभी तक कभी नोट ना की हो, कौन किसको कत्ल कर रहा था इधर, बनी इसराइली ने बनी इसराइली को किया। आज की जबान में कह लें कि मुसलमान ने मुसलमान को कत्ल किया, और थोड़ा सा क्लोज सर्कट में जाएं तो रिश्तेदार ने रिश्तेदार को कत्ल किया, और कहां किया, नबी मौजूद है, नबी सल्लल्लाहु अलैहि वसल्लम की मौजूदगी में कभी किसी मुसलमान के हाथों दूसरे मुसलमान का कत्ल नहीं हुआ। एक जंग में एक सहाबी हारिस गए थे, बच्चा था छोटा सा, मां का लाड में चला गया, अम्मा मुझे जाने दो, 14-15 साल का, बदर के मैदान में गए। तो जब जगह अल्लाह के नबी सल्लम के साथी और आप मिलकर जमा कर रहे थे ना, तो किसी सहाबी का तीर चला तो गलती से वो बच्चा सामने आ गया, तो वो मर गया। अब ये एक वाकया है, हारिसा उनका नाम था। बाद में जब माँ को पता चला तो बड़ा रोई कि अल्लाह के नबी, मैं तो कह रही थी मेरा बच्चा किसी काफिर की तलवारों से मरा होगा तो शहीद होगा, तो ये तो जंग से पहले ही मर गया है। तो आपने फरमाया गम ना करो, वो जन्नत में है। क्या पता चला कि कौम نبی کی موجودگی میں ہی جب قتل شروع کر دے ایک دوسرے کا، تو پھر اس قوم کے ساتھ ایک نام لگ جاتا ہے اور وہ کیا ہے؟ قاتل. بنی اسرائیل کی تاریخ میں قتل رچا بسا تھا، ہے اور شاید رہے گا جب تک مسلمانوں کی سختی معاف نہیں ہوتی. گاجروں اور مولیوں کی طرح یہ انسانوں کو قتل کرتے ہیں. مرسی کلنگ کا نام آپ نے سنا ہوگا، نام نہیں لینے کو دل کرتا لیکن جرمن میں جائیے تو بچہ بچہ ہٹلر کا نام جانتا ہے. سب بوڑھوں کو مار دو، مروا دی اپنے لوگوں کو، ہینڈی کیپ لوگ قتل کرو، اور نام کیا رکھا؟ مرسی کلنگ. ہم ان پر رحم کر رہے ہیں، یہ سسک سسک کے مر رہے ہیں، ان کی کوئی زندگی، ان کو مار دو. بچوں کو ماں کے پیٹ میں قتل کر دو، مرسی کلنگ. تو یاد رکھیے جس قوم کے لیے قتل اتنا عام ہے اس کا ذکر ہے. آپ پڑھیں گے آگے انشاءاللہ سورۃ مائدہ کی آیتوں میں بھی آیتیں آئیں گی، وَلَكُمْ فِي الْقِصَاصِ حَیَاتٌ، آگے اسی سورت میں بھی آئے گا. آپ نوٹ کریں، حیرت کی بات ہے، پورے قرآن میں جہاں بھی قتل کا لفظ آتا ہے نا، آگے پیچھے کوئی نہ کوئی بنی اسرائیل کا واقعہ ہوتا ہے. تو لہٰذا قتل ان کے اندر تھا، اللہ تعالیٰ نے اس چیز کو پکڑ لیا اور ان کو رکھا. اور آپ دیکھ رہے ہیں کہ یہ مثالیں ایک انسان کو کیسے پھنساتی ہیں. بالکل آپ انوالو نہیں ہو گئے اس قصے میں، ایسے لگتا ہے ہمارا دل دماغ ایسے ہی جیسے ہم فلم دیکھ رہے ہیں یا ڈراما سن رہے ہیں تو ادھر ادھر نہیں بھٹکتے. یہ قرآن کی خوبصورتی ہے. اللہ تعالیٰ نے یہاں جو لفظ بیان کیا نا، ادریبوہو، اب یہاں نوٹ کیجئے اس لفظ کو. یہاں پیچھے آپ کو یہ لفظ کہاں پڑا تھا؟ فکل ندریبو میں آیا، لیکن پیچھے چوتھے رکوع میں یہ لفظ کہاں میں نے جہاں داربا کے معنی بتائے تھے آپ کو، کہانی بیان کی تھی نا اللہ تعالیٰ نے، تین معنی بتائے تھے داربا کے، سنانا، مارنا اور سفر کرنا. یہاں لفظ دیکھیے ادریبو ہو کس معنوں میں آیا؟ ٹو ہٹ کے معنوں میں، یعنی یہاں اصل معنوں میں مراد ہے. پیچھے اسا کے مارنے کی بات ہی، ادھر بھی اسا کل حجر، تو وہ بھی سٹرائک کے معنوں میں تھا. ٹھیک ہے، تو یہاں سے کیا پتا چلا کہ اللہ سبحانہ تعالیٰ نے اس کو بالکل اس کے اصل معنوں میں رکھا. مارنے کے لیے عربی زبان میں بہت سارے لفظ ہیں، جیسے سٹرائک کے معنوں میں انگلش میں یا ٹو ہٹ کے معنوں میں آتا ہے. اچھا، وہاں بنی اسرائیل کو سمندر سے نکالا، یہ بھی ایک بڑا باریک نقطہ ہے، اگر آپ لکھ سکیں تو لکھ لیں. پیچھے اسا مارا سمندر پہ تو سمندر کا پانی خشک ہو گیا، تو بنی اسرائیل سمندر سے نکل گئے. یہاں مقتول زندہ ہوا اور اپنے قاتل کا نام بتایا، تو معاشرے میں آسودگی آ گئی. کیا پتہ چلا؟ یہاں معاشرتی زندگی کی بات ہے. جس سوسائٹی سے قتل ختم ہو جاتا ہے، اللہ سبحانہ تعالیٰ اس سوسائٹی کو پرسکون سوسائٹی کرتا ہے. آج بھی آپ کو پتہ ہے دنیا کی سپر پاورز، بڑی بڑی طاقتیں جن کے نام لے کر لوگ سوچتے ہیں شاید وہاں امن چین ہے، وہاں کی حکومت اور گورنمنٹ قتل کے کیسز کو اب ڈیل ہی نہیں کرنا چاہتی. وائے؟ کیونکہ ان کو پتہ ہے کہ اتنے زیادہ ہیں اور اتنے مشکل ہیں کہ ہمارے ریسورسز بہت سارے لگ رہے ہیں. اور یہ جو بات ہے نا یحیی اللہ الموتیٰ، تو یہ جوامع الکلم ہے. جوامع الکلم کس کو کہتے ہیں؟ ایک جملہ کئی معنی، جس کو آپ کہتے ہیں نا تھوڑے لفظوں میں زیادہ بات کرنا. کیسے؟ مثلا ایک تو اس سے مراد کیا ہے کہ مقتول زندہ ہو جائے گا، یا موتا سے مراد اسی مردہ کی بات کر لی. دوسری بات، جہاں عقیدہ آخرت کی یاد دلائی گئی. یہ جملہ نام بھی ہوتا نا تو بات چل جانی تھی. اللہ تعالیٰ نے یہود کو عقیدہ آخرت کو بھولنے سے بچانے کے لیے یہاں بتایا کہ یاد رکھو ایک دن یہ منظر دہرایا جائے گا. اب آخری لفظ پہ بات کروں گی جو بڑی خوبصورت بات ہے، شاید آپ کو فائدہ دے دے اور میرے لیے بھی فائدہ مند ہو جائے، تعقلون. اللہ تعالیٰ نے یہاں بیان کیا کہ تاکہ تم عقل سے کام لو. عقل کیا ہوتی ہے؟ عین قاف لام کا لفظی معنی ہوتا ہے باندھنا، ٹوٹائے، انڈرسٹینڈ کرنے کے معنوں میں. عقال کہتے ہیں اس رسی کو جس سے جانور کو یا اونٹ کو باندھا جاتا ہے. اسی طرح آپ نے عرب ملکوں میں جا کر دیکھا ہوگا کہ جو مرد ہوتے ہیں نا، انہوں نے سر پہ ایک سکارف رکھا ہوتا ہے جس کو آپ لوگ رومال کہتے ہیں، اور اس رومال کے ارد گرد ایک گول سی رسی سی بڑی خوبصورت سی سجی ہوتی ہے. سمجھ آئی یہ بات؟ اب تو وہ ایک بڑی فینسی سی شکل ہوتی ہے نا، آپ دیکھتے ہیں وہ سٹک سی ہوتی ہے اور اس کے اندر کبھی گولڈن روپس ہوتے ہیں، کبھی بندنے لٹک رہے ہوتے ہیں. اصل میں جہاں سے یہ رسم یا رواج ان کے پہننے میں شامل ہوا نا، عرب لوگ جب صحراؤں میں اپنے اونٹوں کو چرانے جاتے تھے تو کبھی باندھنا پڑتا تھا، کبھی کھولنا پڑتا تھا. तो अब वो रस्सी जिससे ऊंट को वक्त पड़ने पे बांधना है वो कहां रखें? कहीं रखी भूल गए तो फिर ऊंट को बांधने लगे तो मिलेगी नहीं, तो उसको पकड़ के अपने सर पे बांध लेते थे। और ये जो सर पे वो कपड़ा डालते हैं ना स्कार्फ, आप देखें कितना अच्छा लगता है मुझे वो। आज जब भी मैं कभी एयरपोर्ट्स भी नजर पड़ती है मोस्टली, तो आयत याद आ जाती है कि यगुद्दु मिन अबसारी हो यकफजु फुरूजकुम। मर्द भी इधर उधर नहीं देखता, फिर सीधा रखे ना वो, आप देखें। और उनके बिल्कुल मर्दों ने पूरा यूं डाला होता है, इर्द गिर्द की औरतें लोग नहीं देख रहे, बस सामने जिसको देख रहा है, या अगर कोई औरत या साइड से उस मर्द को देखे तो उसका मुंह नहीं दिखता। यानी ये इतना खूबसूरत ड्रेस लगता है मुझे अपने तौर पे कि मर्दों की नज़रें इससे खुद ब खुद लिमिटेड तो ज़रूर हो जाती हैं। तो उस रस्सी को इकाल कहते हैं। अब ज़रा नोट कीजिए, वो इकाल है, वो रस्सी भी सर के गिर्द बनती है तो अकल भी सर में होती है। सवाल पैदा होता है कि यहाँ लअल्लकुम तअक्लून क्यों कहा? अरबी जुबान में अकल के लिए या सोच समझ के लिए बहुत से लफ्ज हैं। आप पढ़ेंगे तफक्कुर भी आ सकता था, तज़क्करून भी आ सकता था। ताखिलून क्यों आया? क्योंकि हमारे जहन में तो लफ्ज अकल के साथ फौरन मुश्किल चीजें आती हैं ना, मैथमेटिक्स या कह लीजिए जमा तफरीक, ये बात हमारी अकल में नहीं आती टू थिंक। तो यहां लफ्ज अकल में जरा सा गौर व फिक्र करें ना आप, तो यहां जज्बात की बात है। देखिए मैं एक छोटी सी फीलिंग समझा देती हूँ, फिर आप जो भी उसको अंदर से अपने लिए ले लीजिए। हमारा दिल जिसमें जज्बात है, इसको बहुत सारी बातों का पता भी होता है फिर भी नहीं मानता। मसलन स्मोकर, सिगरेट पीने वाले, क्या उनको नहीं पता कि सिगरेट पीना बुरी बात है? सिगरेट की डब्बी पे लिखा हुआ है कि ये आपके लंग्स पे कैंसर कर देगी, फिर भी क्यों नहीं रुकते? वजह क्या है कि बात दिमाग में आ गई है, ये मेरा नुकसान है, बट दिल नहीं मान रहा। अकल क्या करती है? दिल के अंदर उठे हुए जज्बात को रस्सी बांधती है। एक लड़का या लड़की है, वो कहते हैं मोहब्बत करते हैं, घर से भाग जाते हैं। दिल कहता है जज्बात में आके छोड़ो, मोहब्बत और जंग में सब जायज है। अकल कहती है शर्म करो, जिस बाप ने पाला है वो बदनाम हो जाएगा अगर तुम घर से भाग गई। तो वो काम क्या था? अकल का था। आप कह लीजिए कि दिल के जज्बात को बांधने वाली चीज अकल होती है। अल्लाह सुबहान तआला ने यहां ताकिलून का लफ्ज इस्तेमाल करके क्या बताया कि अल्लाह ने बयक वक्त इनके दिल और इनके दिमाग और इनकी अकल को मुतासिर करने वाले मोजजात दिखाए, मगर हसद के जज्बात ने इनको किसी दौर में भी नबियों की बात मानने को तैयार ही नहीं किया। सच्ची जो बात है। और आज नबी सल्लल्लाहु अलैहि वसल्लम को क्यों नहीं मान रहे? यानी मुराद नबी सल्लल्लाहु अलैहि वसल्लम के दौर में जब ये आयतें उतर रही थी, आप आगे आयतें पढ़ेंगे, खुद बोलते थे कि नबी आने वाले हैं, बल्कि यहूद मदीना के सुने हुए बातों से ही तो मुतासिर होके औस व खजरज ने अल्लाह के नबी को वेलकम कर लिया था बगैर देखे, क्योंकि इनको पता था ये वही नबी है जिसका जिक्र हर वक्त यहूद हमारे सामने करते रहते हैं। लेकिन खुद क्यों नहीं माने? हसद। ये ब्लेसड सन की बजाय कर्स्ड सन की नस्ल से आ गया नऊज़ुबिल्ला, तो ये ठीक नहीं था, ये दुरुस्त नहीं था। तो क्या पता चला कि किसी को, आप अपने बच्चों को समझाना चाहती हैं ना, आप चाहते हैं आपके बच्चे आपकी बात सुने, तो ओनली डोंट फोकस देयर अकल। यहां से अब आपके अमल की बात है। अगर आप किसी की ब्रेन को यूज कराना चाहते हैं ना, तो हाथ रखिए दिल पे, दिल बदल दें। दिल बदल जाता है सब ठीक हो जाता है। जब दिल से गुनाह की मोहब्बत निकल जाएगी ना, तो फिर अकल चाहे फायदे बताए या नुकसान बताए वो नहीं मानेंगे। आज कितने लोग हैं ऐसे, आप देखिए इस्लाम के बारे में नेगेटिव बातें करते हैं, कौन करते हैं आपको पता? ये जो चार शादियों का इशू, हूरुलैन की बातें कुरान में, नबी की इतनी शादियां, आपको पता ये कौन लोग करते हैं? वो मुसलमान करते हैं जो पांच वक्त की नमाज भी नहीं पढ़ते, और हूरों का नाम लेकर मूछों को बल वो मर्द दे रहे होते हैं जो शायद जुमे की नमाज भी ना पढ़े। जब आप दीन के बेसिक्स नहीं मानेंगे ना, तो आपको दीन की बड़ी बातें नहीं समझ आएंगी। तो लिहाजा कुरान हमें एक रियलिस्टिक सोच देता है। कुरान आइडियलिस्टिक नहीं है, आइडिया ही लगाते रहो, लेट मी थिंक, आई थिंक, आई थिंक, नहीं, रियलिस्टिक है। तो कुरान तीन चीजों को टच करता है। नंबर एक, आपकी फितरत को। आप कुरान की महफिल में आते हैं ना, कल सारा दिन मेरा किसी और मुल्क की क्लास के इश्यूज को सॉल्व करने में गुजर गया ना, तो वहां मैंने कुछ बातें साथियों से कही ना, तो उसके जवाब में उन्होंने मुझे कहा कि उस्ताज़ा आपको पता है, ये जो लोग हमें जानते भी नहीं थे कि नूरुल कुरान क्या है, वो क्यों हमारी मदद कर रहे हैं। मैंने उन्हें कहा ना कि देखिए, आपकी आधी से ज्यादा टीम तो नूरुल कुरान की स्टूडेंट भी नहीं है, इसके बावजूद आपके प्लेटफॉर्म पे आके आपसे काम कर रहे हैं। तो उन्होंने कहा उस्ताज़ा इसलिए कर रहे हैं कि उनको हक मिल रहा है, दे नो दे आर गेटिंग द ट्रू नॉलेज। तो मुझे उनकी बात बहुत अच्छी लगी कि वाकई सच्चा कुरान, सच्ची तालीमत। हम आपको ना ब्रेक दें इधर, हम आपको आते ही सख्ती से देखें, और आपको आते ही हम कहें कि आपको लेट आएंगे तो आपको बाहर जाना पड़ेगा, यकीन करें आप फिर भी आएंगे, ये मेरा ईमान है, क्योंकि ये आपकी फितरत को टच करता है। यहां बैठ के आपको नहीं लगता कि कोई मुलाकात हुई अल्लाह से? आप क्यों आए आज घर बैठते बच्चों के साथ? नहीं, आपकी फितरत को टच करते। यहां बैठ के आपको लगता है या यही बात थी, यही सारी जिंदगी का इज़्तिराब था जो आज कुरान की महफिल में आके बैठा। इसकी जगह आप 1 घंटा अपनी माँ से पकसन फोन बातें करें, हो सकता है 10 अच्छी बातें करें, 2 गीबतें भी सुना देंगी आपको। बहन से 4 बातें करें तो 6 फैशन की भी बातें वो आपको साथ सुना देगी। तो कुरान बंदे की फितरत को टच करता है। दूसरी चीज, रीजन। कुरान इज वेरी रीजनेबल। मैं आपको यकीन से कह सकती हूँ कि इस दुनिया की सबसे बड़ी कोई यूनिवर्सिटी अगर है ना, मुझे अमेरिका की 2-3 याद है, इर्द गिर्द आपने भी नाम सुने होंगे, चलिए हार्वर्ड यूनिवर्सिटी का नाम ले लेते हैं, ऑक्सफोर्ड यूनिवर्सिटी का नाम ले लेते हैं, मैं आपको पूरे यकीन से कह सकती हूँ कि ऑक्सफोर्ड यूनिवर्सिटी में 10 साल पढ़ी हुई बच्ची मेरे सामने आप बिठा दें और मुझे कहा जाए बस आपने ये कुरान उनको पढ़ाना है, तो मुझे यकीन है, कॉन्फिडेंस है मेरे अंदर कि मेरी बात सुनकर उसको लगेगा कि 20 साल से वहां जो गए के देखी वो चीज आज इन समझ आई है जो पहले नहीं आई। नो कॉम्प्लेक्स एट ऑल। मेरे को नहीं, ये तो बड़ी इंग्लिश बोलती है, ये तो बड़ी फैशन है। आप माशरे की बिगड़ी से बिगड़ी बच्ची ले आए मेरे सामने, कपड़े भी पूरे नहीं है, चिंगम चबाती हुई, बाल फैलाए हुए, हाथ में सेलफोन घुमाती हुई आके बैठ जाए इधर और मुझे कहें कि आप उसको कुरान पढ़ाए। अल्लाह की कसम मैं उसको इतने ही यकीन से पढ़ाऊंगी जितने से आपको पढ़ा रही हूं, क्योंकि मुझे पता है ये रीजनेबल कुरान है। थिंक ताकिलून, अक्ल इस्तेमाल करो। आज हमने मुसलमानों को हैंडीकैप कर दिया इस कुरान से दूर करके, अगली आयतों में हम पढ़ेंगे, सिर्फ ख्वाहिशें बाकी रह गई हैं। हम सिर्फ अपने घर वालों पे काम कर चुके होते हैं ना, बच्चों पे, शोहरों पे, सासों पे, नंदों पे, कम अज कम हमारे भी सुख के दिन शुरू हो चुके होते हैं। तीसरी चीज, कुरान जिसको समझता है या टच करता है ना, वो प्रैक्टिकल लाइफ है। ये कोई मुहावराई बातें नहीं है, ये कोई रोमियो जूलियट के किस्से नहीं, ये सितारों को तोड़ने की बातें नहीं है। अल्लाह ताला कुरान की आयतें देकर आपको मुझे क्या कहते हैं, लअल्लकुम ताकिलून। उनके लिए ये बात आ रही है तो क्या मेरे आपके लिए नहीं ये बात आ रही? कैसे खूबसूरत अकल को बताने वाला अल्लाह ताला ने तरीका बता दिया। और आप देखिए कितना अनयूजुअल वाकया था, आज भी कोई मुर्दा जिंदा हो जाए सारे शहर में खबर फैल जाती है, कब्र फटी, मुर्दा जिंदा हो गया, लेकिन अल्लाह ने उनको दिखाया, रियल में हुआ। कहते हैं कि गाय फिर बड़ी मुश्किल से ढूंढी, फिर उसका वो फलां गोश्त का टुकड़ा निकाल कर जाके जो ही मुर्दे को लगाया वो जिंदा हुआ, और उसने बताया अपने कातिल का नाम और थोड़ी देर में फिर मर गया। ये हुआ था, इसके बाद क्या करना चाहिए था? दिल टूट जाता, झुक जाते, मूसा को मान जाते। नहीं,